नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। साथमा छु म निर्मला ठकुराठी। आज मिति 2080 साल असार महिनाको 9 गते शनिबार, आषाढ़ शुक्ल षष्ठी, तदनुसार जून 24 सन 2023, नेपाल सम्बत 1143। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हिजो प्रतिनिधि सभामा प्रत्यक्ष प्रश्नोत्तरमा सोधिएका प्रश्नको जवाफ दिनुभएको छ। यसै प्रसंगलाई गोर्खापत्रले मुख्य समाचार बनाएको छ। प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर, भारतसँग अन्तिम सम्झौता छिट्टै शीर्षक र उपशीर्षकमा गोर्खापत्रले मुख्य खबर छापेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतसँगको दीर्घकालीन ऊर्जा व्यापार सम्झौतामा अन्तिम हस्ताक्षर यथाशीघ्र हुने बताउनु भएको छ। हिजो प्रतिनिधि सभामा प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तरका क्रममा प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणका दौरानमा नै प्रारम्भिक सहमतिमा हस्ताक्षर भएको र अन्तिम सम्झौता चाँडै हुने बताउनुभयो। वहाँले विद्युत व्यापारबारे आवश्यक कार्यविधि विभागीय मन्त्रालय र नेपाल विद्युत प्राधिकरण करणले तयार पार्ने पनि बताउनुभयो। जवाफका क्रममा उहाँले भन्नुभयो, भर्खरै मैले मित्र राष्ट्र भारतको भ्रमण गर्दा नेपालको जलविद्युत विकासका लागि लगानी भित्र्याउन र उत्पादित विद्युत निर्यात गर्ने सम्बन्धमा महत्वपूर्ण कार्य भएका छन्। भारत सरकारले आगामी 10 वर्षमा नेपालबाट 10,000 मेगावाट जलविद्युत खरिद गर्ने प्रतिबद्धता भारतका प्रधानमन्त्री नरेन्द्र मोदीजीले व्यक्त गर्नुभएको छ। भारतसँगको दीर्घकालीन ऊर्जा व्यापार सम्झौतामा प्रारम्भिक हस्ताक्षर भ्रमणकै दौरानमा भइसकेको छ। सम्झौतामा अन्तिम हस्ताक्षर यथाशीघ्र सम्पन्न हुँदैछ। सांसद अनिसा नेपालीको प्रश्नको जवाफ दिनुहुँदै प्रधानमन्त्री प्रचण्डले हाल वर्षायाममा विद्युत उत्पादन क्षमता करिब 2,800 र खपत 1,900 मेगावाट रहेकाले बाँकी विद्युत भारत निर्यात भइरहेको बताउनुभयो। वहाँले मुलुकभित्रै विद्युतीय ऊर्जा खपत वृद्धि गर्न सरकारले कार्ययोजना अनुसार काम गरिरहेको बताउनुभयो। सांसद अच्युत मैनालीको प्रश्नमा प्रधानमन्त्री प्रचण्डले सबै राष्ट्रिय गौरवका आयोजनामा बजेट सुनिश्चित रहेको बताउनुभयो। निजगढ़ विमानस्थलमा आगामी वर्षभित्र साइट क्लियरेन्स सम्पन्न हुने प्रतिबद्धता व्यक्त गर्नुहुँदै उहाँले राष्ट्रिय गौरवका आयोजना तथा अन्य प्राथमिकता प्राप्त आयोजनाको जग्गा अधिग्रहण, मुआवजा तथा क्षतिपूर्ति वितरणको कार्य सरकारको प्राथमिकतामा रहेको स्पष्ट पार्नुभयो। सांसद अजय कुमार चौरासियाको जिज्ञासामा प्रधानमन्त्री प्रचण्डले मधेश प्रदेशमा यथोचित बजेट विनियोजन गरिएको बताउनुभयो। निजी क्षेत्रसँग सहकार्य अपरिहार्य उपशीर्षक दिँदै गोर्खापत्र अगाडि लेख्छ, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आर्थिक समृद्धि हासिल गर्न निजी क्षेत्रसँग सहकार्य गर्न अपरिहार्य रहेको बताउनु भएको छ। नेपाल उद्योग परिसंघको 20 वार्षिक साधारण सभालाई हिजो सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले सरकार निजी क्षेत्रलाई विश्वास दिएर नीतिगत र अर्थतन्त्र सुधार गर्न प्रतिबद्ध रहेको बताउनु भएको हो। निजी क्षेत्रको सहकार्य बिना दिगो विकास हुन नसक्ने बताउनुहुँदै उहाँले निजी क्षेत्रकै सहयोगले अर्थतन्त्र क्रमशः सुधारतर्फ गएको बताउनुभयो। देशमा औद्योगिक वातावरण निर्माण, लगानी प्रवर्धन, रोजगारी सिर्जना लगायतका क्षेत्रमा निजी क्षेत्रको महत्वपूर्ण योगदान रहेको र सरकारले लिएका नीति कार्यान्वयनमा सहयोग पुग्ने गरी नेपाल उद्योग परिसंघले आफ्ना गतिविधि सञ्चालन गर्दै आएको प्रधानमन्त्रीले स्पष्ट पार्नुभयो। आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने उद्देश्यले शुरू गरेको मेक इन नेपाल अभियानलाई सरकारले समेत अपनत्व लिएको जानकारी गराउँदै प्रधानमन्त्रीले यसबाट औद्योगिकीकरण, स्वदेशी उत्पादन वृद्धि, स्वदेशी वस्तु तथा सेवाको गुणस्तर कायम सहित निर्यात प्रवर्धन गर्दा अर्थतन्त्रको सबलीकरणमा योगदान पुग्ने धारणा व्यक्त गर्नुभयो। निजी क्षेत्रसँग सहकार्य अपरिहार्य उपशीर्षक र प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर, भारतसँग अन्तिम सम्झौता छिट्टै मुख्य शीर्षक बनाउँदै गोर्खापत्रले अग्रपृष्ठमा खबर छापेको छ। यसै प्रसंगलाई किसानलाई मल अभाव हुँदैन, अन्तर्राष्ट्रिय सीमा सुरक्षा थप सबल बनाइने, विद्युतको प्रयोग बढ़ाउँदै पेट्रोलियम पदार्थको खपत घटाउने नागरिकले मुख्य खबर बनाएको छ। प्रतिनिधि सभाको हिजोको बैठकमा तेह्र सांसदले प्रधानमन्त्री पुष्पकमल दाहालसँग प्रत्यक्ष प्रश्न गर्नुहुँदै किसानले मल नपाएको, कृषकले उत्पादित वस्तुको मूल्य नपाएको लगायत विषयलाई प्राथमिकतामा राखेर जवाफ मागे। सांसदहरूले राष्ट्रिय गौरवका आयोजना, विद्युत व्यापार, सीमा सुरक्षा लगायत विषयमा पनि प्रश्न सोधे। सांसदहरूले सोधेका प्रश्नको जवाफ प्रधानमन्त्री दाहालले पालै पालो दिनुभयो। कांग्रेस सांसद अर्जुन नरसिंह केसीले किसानले उत्पादन गरेका दूध, तरकारी, फलफूल तथा खाद्यान्नको न्यूनतम मूल्य नपाएर सड़कमा फाल्नुपर्ने, अर्कातिर उपभोक्ताले चरको मूल्य तिर्नुपर्ने अवस्थाबारे प्रश्न गर्नुभयो। दाहालले कृषि उपजको बजार प्रणालीमा कृषकले न्यून मूल्य पाउने र उपभोक्ताले चरको मूल्य तिर्नुपर्ने अवस्थाको अन्त्य गर्न प्रमुख खाद्यान्न बालीको सिजन पूर्व नै समर्थन मूल्य तोक्ने व्यवस्था गरिएको बताउनुभयो। दूध उत्पादक कृषकले पाउने न्यूनतम मूल्यमा तोकिएको छ भने न्यूनतम मूल्य तोकिएको छ भने उखु उत्पादक कृषकलाई 70 रूपियाँ प्रति क्विन्टलका हिसाबले अनुदान उपलब्ध गराउने व्यवस्था मिलाइएको छ, उहाँले भन्नुभयो। जनमत पार्टीका सांसद अब्दुल खानले पैसा तिरेर पनि सरकारले मल समयमै किन्न नसक्नुको कारण सोध्नुभयो। जवाफमा दाहालले रासायनिक मलको आपूर्ति व्यवस्था विगतका वर्षमा भन्दा सुदृढ भएको दावी गर्नुभयो। 2079 साउनदेखि हालसम्म 2,51,000 मेट्रिक टन रासायनिक मल आयात भएको छ। त्यसमध्ये 71,000 मेट्रिक टन विभिन्न बिक्री डिपोमा मौजदात छ। भारतको कोलकाताबाट 45,000 मेट्रिक टन डीएपी यो महिनाभित्र नेपाल भित्रिँदैछ। धान रोप्ने सिजनमा विगतको जस्तो मल अभाव हुँदैन, उहाँले भन्नुभयो। शुरूमा रासायनिक मलका लागि 15 अर्ब विनियोजन भए पनि थप 23 अर्बको स्रोत सुनिश्चित गरिएको छ। मलको आयात संघीय मन्त्रालयले गरेर वितरणमा प्रदेश तथा स्थानीय तहलाई परिचालन गरिएको उहाँले बताउनुभयो। किसानलाई मल अभाव हुँदैन, अन्तर्राष्ट्रिय सीमा सुरक्षा थप सबल बनाइने, विद्युतको प्रयोग बढ़ाउँदै पेट्रोल पदार्थको खपत घटाइने शीर्षक र उपशीर्षकमा नागरिकले मुख्य समाचार छापेको छ। निजी अस्पतालमा अब शैया छुट्याउनै पर्ने शीर्षक दिँदै गोर्खापत्रले अग्रपृष्ठमा समाचार छापेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले अब निजी अस्पतालले पनि गरीब तथा असहायका लागि 10% शैया छुट्याउनु पर्ने बताउनु भएको छ। हिजो मन्त्रालयले सार्वजनिक गरेको जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण 2022 नतिजा सार्वजनिक गर्नुहुँदै भर्ना भएका 10% बिरामीको निशुल्क उपचार गर्नुपर्ने बताउनुभयो। स्वास्थ्य मन्त्री बस्नेतले स्वास्थ्यका धेरै सूचकांक राम्रो भएको बताउनुभयो। सर्वेक्षणको नतिजा अनुसार सन् 2030 दिगो विकासको लक्ष्य पूरा गर्नका लागि स्वास्थ्यका केही क्षेत्रमा धेरै मेहनत गर्नुपर्ने देखिएको छ। बालबालिका मृत्युदर, परिवार नियोजनका साधनको प्रयोग, किशोरी अवस्थामा गर्भवती हुने क्रम, बालबालिकालाई पूर्ण खोप, ख्याउटेपन, पुड्कोपन जस्ता विषयमा केही मेहनत गर्नुपर्ने देखिएको उहाँले बताउनुभयो। 700 शैया निशुल्क उपशीर्षकमा गोर्खापत्र अगाडि लेख्छ। वीर अस्पतालले बिरामीका लागि 700 शैया निशुल्क उपलब्ध गराउने निर्णय गरेको छ। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सको कार्यकारी परिषदले हिजो यस्तो निर्णय गरेको हो। यसअघि अस्पतालले प्रति शैया 200 रूपियाँ शुल्क लिने गरेको थियो। 700 शैया निशुल्क उपशीर्षक र निजी अस्पतालमा अब शैया छुट्याउनै पर्ने शीर्षकमा गोर्खापत्रले अग्रपृष्ठमा प्राथमिकताका साथ समाचार छापेको छ। सत्ता बदल्ने एमाले रुचि शीर्षकमा नागरिकको अग्रपृष्ठमा समाचार छ। सरकारले ल्याएको बजेटमा सत्तारूढ़ दलका नेताहरूकै विरोध रहेको अवस्थामा प्रमुख प्रतिपक्षी एमाले सरकारको विकल्प खोज्ने प्रयास थालेको छ। संसदमा प्रमुख प्रतिपक्षी दलका रूपमा रहेको एमाले वर्तमान सरकारकै घटक मध्येबाट त्यसको विकल्प हुने गरी प्रयास थालेको हो। एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले यसको पुष्टि गर्नुहुँदै हिजो सरकारको विकल्प खोज्ने क्रममा एमाले मुखदर्शक भएर नबस्ने बताउनुभयो। सरकारको विकल्प खोज्ने बारे एमालेको औपचारिक धारणा बाहिर नआएको बेला गौतमले सरकारले कुनै पनि राम्रो काम गर्न नसकेको बताउँदै विकल्पबारे सोच्न सकिने स्पष्ट पार्नुभयो। सत्ता बदल्ने एमाले रूचि शीर्षकमा नागरिकको अग्रपृष्ठमा समाचार छ। राजनीतिमा फर्केलिन पूर्व राष्ट्रपति भण्डारी शीर्षक दिँदै नयाँ पत्रिकाको अग्रपृष्ठमा समाचार छ। देशको सर्वोच्च पदबाट 103 दिन अघि अवकाश पाउनु भएकी निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले चप्पली स्थित नयाँ निवासमा सरे लगत्तै आफन्तजन र निकटस्थ तथा राजनीतिक नेताहरूसँग भेटघाट थाल्नु भएको छ। अवकाशपछि पहिला सामाजिक काममा सक्रिय बन्ने मनस्थिति सहित उहाँ त्यसको पूर्व तयारीमा रहनु भएको छ। राजनीतिमा फर्किने विषयमा अहिलेसम्म स्पष्ट सन्देश प्रवाह गर्नु भएको छैन, तर निकटस्थहरू उहाँ सामाजिक काम हुँदै सक्रिय राजनीतिमा जाने सम्भावना अस्वीकार गर्दैनन्। भण्डारी पनि परिस्थितिले आफूलाई जिम्मेवारी बारे आउने गरेको बताएर सम्भावनाको ढोका खुलै राख्नु भएको छ। राजनीतिमा फर्खेलिन पूर्व राष्ट्रपति भण्डारी शीर्षक दिँदै नयाँ पत्रिकाले अग्रपृष्ठमा समाचार बनाएको छ। पढ़ाईबाट परै राउटे बालबालिका शीर्षक दिँदै कान्तिपुरले मुख्य खबर छापेको छ। महाबु गाउँपालिका दुई किटुलामा बस्दै आएका 12 वर्षीय धुरे शाहीलाई पढ्न र बस्ती बाहिर हिँड्न मन लाग्छ, तर आफ्नै समुदायका कारण उनी कतै जान पाउँदैनन्। पढ्न विद्यालय र बिरामी हुँदा अस्पताल जाने कुरा त हाम्रा लागि सपना जस्तै हो। उनले भने, हामीलाई ओरपरका गाउँ पनि घुम्न मन लाग्छ तर मुखियाले जान दिँदैनन्। उनी पढ़ाईबाट त वञ्चित छन् नै, परम्परा र संस्कृतिका नाममा राउटी समुदायभित्र विद्यमान मदिरा खाने शैली पछ्याउँदै अम्मली हुने बाटोमा पनि हिँडिसकेका छन्। यो दैलेखको महाबु गाउँपालिकाको कुरा हो। राष्ट्रिय जनगणना 2078 अनुसार राउटे समुदायमा 18 वर्ष मुनिका 69 जना छन्, जसमध्ये 37 बालिका र 32 बालक छन्। उनीहरू विद्यालयसम्म पुग्न नपाए पनि बाहिरी समुदायसँग सम्पर्कमा आएसँगै पढ्नुपर्छ भन्ने सन्देश पुगिरहेको देखिन्छ, तर घुमन्ते जातिका छोराछोरीले पढ्नु हुँदैन भन्ने अभिभावकको मान्यताका कारण उनीहरू पढ्ने रहरबारे मुखर हुन सकिरहेका छैनन्। पढ्न पाएको भए समुदायमा कस्ता मान्छे आउँछन्, किन आउँछन् भन्नेबारे थाहा हुन्थ्यो। 14 वर्षीय कमल शाहीले भने, हामी पनि बाबु बराजु जस्तै अनपढ भयौं। राउटे समुदायमा पढ्नु पर्दैन भन्ने मान्यता छ। महामुखिया मैन बहादुर शाहीले पढ्न रहर गर्ने बालबालिकालाई पनि विद्यालय जानबाट रोक्ने गरेका छन्। पढ़ाईबाट परै राउटे बालबालिका कान्तिपुरको मुख्य समाचारको शीर्षक हो। नागरिकता विहीनको पीड़ा अन्त्य, कम्तीमा 5,00,000 नेपालीलाई नागरिकता शीर्षकमा गोर्खापत्रले अग्रपृष्ठमा प्राथमिकताका साथ समाचार छापेको छ। सर्वोच्च अदालतबाट नागरिकता ऐन कार्यान्वयनको बाटो खुलेसँगै देशभरिका झण्डै 5,00,000 नागरिकले नागरिकता प्राप्त गर्ने भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले जेठ 17 गते विधेयक प्रमाणीकरण गरेपछि 2072 असोज 3 गते भन्दा अगाडि जन्मका आधारमा नागरिकता प्राप्त गरेका 1,75,000 भन्दा धेरै नागरिकका सन्तानले नागरिकता पाउनेछन्। सर्वोच्च अदालतले राष्ट्रपति पौडेलद्वारा प्रमाणीकरण भएको नागरिकता ऐन प्रथम दृष्टिमा अवैधानिक भन्न नमिल्ने बताएको छ। गृह मन्त्रालयका उपसचिव एवं नागरिकता तथा राष्ट्रिय परिचय पत्र व्यवस्थापन शाखाका प्रमुख कृष्ण बहादुर कठुवालले हालसम्मको तथ्याङ्कमा 1,75,000 भन्दा बढ़ी नागरिकले जन्मसिद्ध नागरिकता लिएको बताउनुभयो। उहाँले भन्नुभयो, यो संख्यामा केही तलमा हुन सक्छ तर लगभग यही नै हो। जन्मसिद्धका आधारमा नागरिकता लिएका नागरिकका झण्डै 4,50,000 5,00,000 सन्तान रहेको तथ्याङ्क विश्लेषणमा देखिएको छ। अरू छुटेकालाई पनि नागरिकता वितरण गरिएपछि वास्तविक तथ्याङ्क आउनेछ। उहाँले जन्मसिद्ध नागरिकता लिनेका सन्तानसँगै आमाका नामबाट नागरिकता लिने नागरिकको संख्या पनि उल्लेख्य रहेको बताउनुभयो। नागरिकता विहीनको पीड़ा अन्त्य, कम्तीमा 5,00,000 नेपालीलाई नागरिकता, गोर्खापत्रको अग्रपृष्ठको समाचार हो। शान्ति मिशनमा धेरै महिला खटाउनेमा नेपाल पहिलो स्थानमा शीर्षकमा नयाँ पत्रिकाले अग्रपृष्ठमा प्राथमिकताका साथ समाचार छापेको छ। राष्ट्रसंघीय शान्ति मिशनमा सबैभन्दा धेरै महिला पठाउने मुलुक मध्ये नेपाल पहिलो स्थानमा उक्लिएको छ। यो ऐतिहासिक उपलब्धिको संयुक्त राष्ट्रसंघले समेत प्रशंसा गरेको छ। शान्ति मिशनमा 121 देशले सुरक्षाकर्मी पठाउने गरेका छन्। समग्रमा भने नेपाल दोस्रो स्थानमा छ। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबाट हाल विभिन्न देशमा 651 जना महिला शान्ति स्थापनार्थ खटिएका छन्। नेपाली सेनाबाट 601, नेपाल प्रहरीबाट 14 तथा सशस्त्र प्रहरीबाट 36 जना शान्ति मिशनमा खटिएका छन्। दुई साता अघि मात्र नेपालले शान्ति मिशनमा सबैभन्दा धेरै महिला सहभागी गराउने उपलब्धि हासिल गरेको हो। राष्ट्रसंघले शान्ति मिशनमा महिलाको संख्या बढ़ाउने नीतिका कारण पनि यसरी संख्या बढ़ेको अधिकारीहरू बताउँछन्। शान्ति मिशनमा धेरै महिला खटाउनेमा नेपाल पहिलो स्थानमा नयाँ पत्रिकाले अग्रपृष्ठमा समाचार छापेको छ। नेपालमा जीसीआई कार्यान्वयन भएको चिनिया दावी शीर्षकमा कान्तिपुरले अग्रपृष्ठमा समाचार छापेको छ। चिनिया राष्ट्रपति सी चिन फिङले गत चैत्रमा मात्रै प्रस्तावका रूपमा अघि सारेको ग्लोबल सिभिलाइजेशन इनिसिएटिभ जीसीआई अवधारणा नेपालमा कार्यान्वयन भएको चीनले दावी गरेको छ। चीनले सहकार्यका लागि आग्रह गरेपछि नेपालमा छलफलकै क्रममा रहेका बेला जीसीआई कार्यान्वयन भएको चिनिया भनाई आएको हो। पोखरामा आयोजित दुई दिने ड्रागन बोट रेस फेस्टिभलको पहिलो दिन बिहिबार नेपालका लागि चिनिया राजदूत छन सोङले ट्वीट गर्दै भन्नुभएको छ, भगिनी शहर पोखरा र झिल्कीको कला समूहले सिजाङ संस्कृतिको दृश्य भोज प्रस्तुत गरेका छन्। यो ड्रागन बोट रेस फेस्टिभलको एउटा महत्वपूर्ण कार्यक्रम हो। यो ग्लोबल सिभिलाइजेशन इनिसिएटिभको अर्को जीवन्त कार्यान्वयन हो। नेपालमा जीसीआई कार्यान्वयन भएको चिनिया दावी शीर्षकमा कान्तिपुरले अग्रपृष्ठमा खबर छापेको छ। रेडियो नेपालबाट कार्यक्रम अखबार सुन्दै हुनुहुन्छ। अब केही बेर विज्ञापन र सन्देश।
सम्बन्धको विकास त्यति बेला सम्भव हुन्छ जब हरेक आफ्नो र आफन्तहरूसँग निर्धक्क अनि खुलेर कुरा हुन्छ, चाहे त्यस्तो कुरा व्यक्तिगत होस् या व्यवसायिक हो। नेपाल टेलिकमको सरर चल्ने वाइफाई, खर्र जाने बल्का SMS, हुर हुर चल्ने 4G इन्टरनेट, सललल जोडिने ती CUG नेटवर्क अनि आहा कति रमाइलो NTTV। बाँकी त सब मनको कुरा नै हो। नेपाल टेलिकम, राष्ट्रको संचार।
अब पत्र पत्रिकाले छापेका बाँकी प्रसंग छोटकरीमा, 13 वर्षदेखि एउटै कम्पनीमा राहदानी छपाई शीर्षकमा नागरिकले अग्रपृष्ठमा समाचार छापेको छ। फितलो तयारीका कारण सरकारले खुल्ला प्रतिस्पर्धा नगराई भेरिएशन गरेर करिब 20 लाख थान राहदानी छाप्ने तयारी थालेको छ। यसमा बोलपत्र आह्वान नगरेपछि करिब 13 वर्षदेखि राहदानी छाप्दै आएको फ्रान्सको आर्डिमिया कम्पनीलाई फेरि पनि राहदानी छपाईको जिम्मा दिन लागि हो। 13 वर्षदेखि एउटै कम्पनीमा राहदानी छपाई नागरिकको अग्रपृष्ठको समाचार हो यो। वैदेशिक रोजगार टेलिमेडिसन सेवा, निशुल्क स्वास्थ्य परामर्श सेवा लिने बढ़दो, गोर्खापत्रको अर्थपृष्ठको शीर्षक हो यो। खाना खायो कि पेट डुम्म हुने, वाकवाक हुने भएको छ, ठूलै रोग पो लागो हो कि चिन्ताले महिनौ दिन भइसक्यो, निदाउन सकेको छैन, डर मात्रै लाग्छ, के भएर हो डाक्टर साहब भनिदिनुहोस् न। यो भनाई रोजगारीको सिलसिलामा कतारमा रहेका युवाले वीर अस्पतालको टेलिमेडिसिन सेवा लिनका लागि आएको फोन हो। सरकारले गएको चैत्र 15 कार्यालय समयमा यसै गरी फोनमा टेलिमेडिसिन मार्फत निशुल्क स्वास्थ्य परामर्श सेवा दिदै आएको छ। वैदेशिक रोजगार बोर्डको सचिवालयको निगरानीमा वीर अस्पतालमा संचालित चिकित्सक परामर्श युनिटले विभिन्न 52-53 देशमा कार्यरत 669 नेपाली श्रमिकलाई स्वास्थ्य परामर्श सेवा प्रदान गरेको जनाएको छ। वैदेशिक रोजगार टेलिमेडिसिन सेवा, निशुल्क स्वास्थ्य परामर्श सेवा लिने बढ़दो, गोर्खापत्रको अर्थ पृष्ठको खबर हो यो। जीडीपी को 20% निर्यात पुर्याउन 5 वर्षमा 4.5 खर्ब खर्चिने योजना, नयाँ पत्रिकाको अर्थपृष्ठमा खबर छ। स्वदेशी उत्पादनको निर्यात बढ़ाएर व्यापार घाटा कम गर्ने उद्देश्यसहित नेपाल व्यापार एकीकृत रणनीति 2080 कार्यान्वयनमा आएको छ। रणनीतिले आगामी पाँच वर्षभित्र वस्तु तथा सेवाको निर्यात अनुपात कुल गृहस्थ उत्पादन जीडीपीको 20% पुर्याउने लक्ष्य लिएको छ। जीडीपीको 20% निर्यात पुर्याउन पाँच वर्षमा 4.5 खर्ब खर्चिने योजना नयाँ पत्रिकाको अर्थ पृष्ठको खबर हो यो। अव्यवहारिक कर नीतिले लगानी घटाउँछ, कान्तिपुरको अर्थपृष्ठमा खबर छ। पुँजी वृद्धिका लागि नियामकीय निकायको निर्देशन बमोजिम जारी भएको एफपीओ मर्जर तथा एक्विजिसनमा विगतदेखिको कारोबार आकर्षित हुने गरी कर लगाउने प्रावधान अव्यावहारिक भएको सरकारवालाले बताएका छन्। बजेट मार्फत ल्याइएको यस्तो नीतिले लगानीकर्तालाई निरुत्साहित गर्ने काम गरिरहेको उनीहरूको भनाई छ। अव्यावहारिक कर नीतिले लगानी घटाउँछ, कान्तिपुरको अर्थपृष्ठको खबर हो यो। यो सँगै कार्यक्रम अखबारको निर्धारित समय सकियो। प्रविधिमा राजु थापालाई धन्यवाद। यसपछि कार्यक्रम अन्तर्सम्वाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।